घर और घराना।
अजीज सामईन, प्रोग्राम घर और घराना लेकर हाजिर खिदमत हैं। मुजफ्फर जकी का सलाम कबूल फरमाएं। आज के प्रोग्राम में हमल के दौरान बच्चे की तरबियत का ख्याल रखने और बच्चे पर मां की रफ्तार और किरदार के पड़ने वाले असरात के हवाले से आरायस पेश करेंगे। उम्मीद है कि आपको हमारा ये प्रोग्राम पसंद आएगा। सामईन, नेक और सालेह औलाद के बारे में हजरत रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि नेक और सालेह फर्जंद बाग जन्नत के फूलों में से एक फूल है। जाहिर सी बात है कि एक ऐसा फूल कि जो जन्नत के फूलों से मुशाबे और उनके बराबर हो, आला पैमाने पर उसकी हिफाजत जरूरी है और उसका बीज बोने से कबल, उसके खिलने और महकने तक उसके लिए तमाम मुनासिब हालात फराहम करना लाजिम है। दूसरे अल्फाज में, बच्चा जब शिकम मादर में हो तो उसकी जिस्मानी और रूहानी सलामती पर माहौल का बहुत ज्यादा असर पड़ता है। हमल का दौर बच्चे की अच्छी तरबियत में बहुत ज्यादा मौसर साबित होता है। जनीन नुतफे के ठहरने के वक्त से ही गोया एक जिंदा मौजूद है और बाज रिवायात के मुताबिक बच्चा जब शिकम मादर में 4 महीने का हो जाता है तो उसमें इंसानी रूह फूंक दी जाती है, जिसके जेरे असर जनीन अपने अतराफ के माहौल का असर कबूल करने की सलाहियत रखता है। दौरे हाजिर की तहकीकात के मुताबिक मां के खाने पीने, पहनने ओढ़ने, रहन सहन, बोलने चालने, देखने और सुनने, गरज मां की हर बात को बच्चा महसूस करता है। इसी तरह मां का किरदार और रफ्तार, अमल और रद्द अमल, सब कुछ शिकम मादर में मौजूद बच्चे की तरबियत में मौसर होता है। बच्चे की खुशबख्ती और बदबख्ती में घराने का बुनियादी किरदार होता है। हजरत इमाम जाफर सादिक अलैहिस्सलाम फरमाते हैं कि हर बच्चे की खिलकत इलाही फितरत पर होती है, इसके बाद उसके वालिदैन हैं जो उसे यहूदी, नसरानी और मजूसी बना देते हैं। दीन इस्लाम के नजरिए के मुताबिक दौरान हमल, मुनासिब उमूर की रियायत और पाबंदी बच्चे के सेहतमंद और सालिम रहने में मौसर साबित होती है। इस दरमियान मां का किरदार बहुत ज्यादा अहमियत का हामिल है। रसूल अकरम फरमाते हैं कि जब औरत हामिला हो तो उस शख्स की मानिंद है जो दिन में रोजा रखे, रातों को इबादत इलाही में बसर करे, अपनी जान और माल राह खुदा में कुर्बान कर दे, और जब बच्चा जने तो कुदरत उसे एक ऐसा अजीम इनाम अता करती है कि जिसकी अजमत को दर्क करना इंसान के बस में नहीं है, और जब माँ अपने शीरखार बच्चे को दूध पिलाती है तो उसके हर घूंट के बदले में उसे हजरत इस्माइल के एक फर्जंद को राह खुदा में आजाद करने का अजर व सवाब अता किया जाता है, और जब औरत अपने बच्चे को दूध पिलाकर फारिग होती है तो एक फरिश्ता उसे मुतवज्जह करके कहता है कि तुम्हारे सारे गुनाह गए। इसी तरह एक और मकाम पर इसी सिलसिले में हजरत रसूल अकरम फरमाते हैं कि औरत हामिला होने के वक्त से बच्चे की पैदाइश तक और उसके बाद से बच्चे के दूध पीने तक मुजाहिदे राह खुदा के अजर सवाब की हामिल होती है, और अगर इस दरमियान उसे मौत आ जाए तो उसे शहादत का मर्तबा नसीब होगा। सामईन, दौरान हमल मां की मानवी और रूहानी जद्दोजहद बच्चे की जिस्मानी और रूहानी सलामती में अहम किरदार अदा करती है। इस दौरान उसके लिए सबसे अहम तरीन नसीहत यही है कि वो हम इंसानों की सबसे अहम तरीन जरूरत यानी तर्क गुनाह पर अमल पैरा हो और वाजिबात बजा लाए। रसूल अकरम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम फरमाते हैं कि खुदा ने फरमाया है कि कोई बंदा वाजिबात बजा लाने के अलावा और किसी चीज से मुझसे करीब नहीं हुआ है। इस हदीस में अंजाम वाजिबात को खुदा की नजर में महबूब तरीन इबादत करार दिया गया है। لہذا عورت اور مرد دونوں کا فریضہ ہے کہ اپنے کنبے کی جسمانی اور روحانی سلامتی میں مل جل کر کوشاں رہیں اور عبادت الہی سے غافل نہ ہوں۔ خاص طور سے حمل کے زمانے میں اگر عورت تلاوت قرآن کرے تو اس کا بچے پر بڑا اچھا اثر پڑتا ہے۔ حضرت نبی اکرم نے فرمایا ہے کہ اپنے گھروں کو قرآن کریم کی تلاوت کے نور سے منور کرو۔ جب کسی مکان میں قرآن کی تلاوت زیادہ ہوتی ہے تو وہاں خیر و برکت میں بھی اضافہ ہو جاتا ہے، اور ایسے گھر کی نورانیت آسمان والوں کی توجہ کا مرکز بن جاتی ہے، جس طرح آسمان کے ستارے اہل زمین کی نظروں کا مرکز بن جاتے ہیں۔ اسی طرح حمل کے دوران باوضو رہنے پر بھی تاکید کی گئی ہے۔ حمل کے زمانے میں ماں کے باوضو رہنے سے ماں اور فرزند دونوں ایک ساتھ نورانیت کے حامل ہوتے ہیں۔ سامعین، مال حرام کا انسان کی نسل پر برا اثر مرتب ہوتا ہے۔ حضرت امام جعفر صادق علیہ السلام فرماتے ہیں، انسان کی اولاد میں مال حرام کا اثر ظاہر ہو جاتا ہے۔ اگر ناجائز راستوں سے گھر کے اخراجات فراہم ہوتے ہیں تو بچے کے نطفے میں ہی شیطان کی شرکت کے لیے راستہ کھل جاتا ہے۔ خداوند کریم سورہ اسراء کی آیات 63 اور 64 میں شیطان سے خطاب کرتے ہوئے فرماتا ہے، جا، اب جو بھی تیرا اتباع کرے گا سب کی سزا مکمل طور پر جہنم ہے۔ جا، جس پر بھی بس چلے اپنی آواز سے گمراہ کر اور اپنے سوار اور پیادوں سے حملہ کر دے اور ان کے اموال اور اولاد میں شریک ہو جا۔ حقیقت یہ ہے کہ حرام غذا کے برابر کوئی چیز انسان کو سعادت و خوشبختی سے محروم نہیں کرتی۔ اسلام میں حرام و حلال غذا اور انسان کی روحانی تربیت پر پڑنے والے ان کے اثرات پر توجہ دیے جانے کے حوالے سے بہت تاکید کی گئی ہے۔ تاریخ میں ملتا ہے کہ حضرت امام حسین علیہ السلام نے دشمنان اہل بیت اطہار سے ان سے دشمنی و کینہ و حسد کی وجہ بیان کرتے ہوئے فرمایا، تمہارے شکم مال حرام سے پر ہیں، تمہارے دلوں پر مہر لگ چکی ہے، بس اب تم حق کو قبول نہیں کرو گے اور حرف حق پر کان بھی نہیں دھرو گے۔ اولاد پر لقمہ حرام کا بہت گہرا اثر پڑتا ہے۔ ایران کے معروف معلم اخلاق آیت اللہ مظاہری غذا کی تاثیر کے بارے میں کہتے ہیں، انعقاد نطفہ کے وقت حلال غذا کا بچے پر بڑا ہی عجیب اثر پڑتا ہے۔ اسی طرح حرام غذا بھی اولاد کی شقاوت و بدبختی کا باعث بنتی ہے۔ حرام غذا اور مال حرام ہر آگ سے بدتر ہے۔ اگر بچے کا نطفہ غذائے حرام سے وجود میں آئے تو اس کا درست ہونا اور سدھرنا بہت مشکل ہے۔ اس حوالے سے ایک حکایت ملتی ہے کہ کسی نے ایک محترم شخص سے شکایت کی کہ آپ کا بیٹا بڑا ہی بے ادب ہے۔ انہوں نے شاکی شخص سے پوچھا کہ اس نے کیا کیا۔ شکایت کرنے والے نے کہا، جناب، اس نے ایک بھشتی یعنی پانی بھرنے والے کی مشک میں ایک سوئی بھونک دی، سوراخ ہونے کی وجہ سے سارا پانی بہ گیا اور اس کی مشک خالی ہو گئی۔ یہ سن کر وہ مومن شخص بہت ناراض ہوا اور گھر جا کر سارا ماجرا اپنی بیوی سے بیان کیا۔ بیوی نے شوہر سے اپنے بیٹے کی شکایت سن کر جواب دیا، مجھے اپنے بیٹے کی اس رفتار پر کوئی تعجب نہیں ہے۔ شوہر نے بیوی سے کہا کہ ایسا کیوں ہے؟ اس نے کہا کہ جب میں حاملہ تھی ایک روز میں ایک انار کے درخت کے قریب سے گزر رہی تھی، مجھے انار کھانے کی بہت زیادہ خواہش ہوئی، میں نے ایک انار میں سوئی سے سوراخ کر دیا اور انار کا رس چوس لیا۔ میں نے دوسرے کے درخت کے انار میں سوئی سے سوراخ کیا تھا، اس لیے میرے شکم سے پیدا ہونے والے بچے نے اس بھشتی کی مشک میں سوراخ کر دیا۔ سامعین، عورت کے حمل کے دوران اچھی صحبت کا فرزند کی روحانی سلامت پر بہت ہی مثبت اثر پڑتا ہے۔ ماں کا بری صحبت میں رہنا اور خراب لوگوں کے ساتھ اٹھنا بیٹھنا اور ایسی بزم میں شرکت کرنا جس میں گناہ کو رواج دیا جاتا ہو، بچے کے ناصالح ہونے کا باعث بنتا ہے۔ رسول اکرم فرماتے ہیں کہ نیک اور صالح ہم نشیں عطار کی مانند ہے کہ اگر وہ تمہیں اپنے عطر سے بہرامند نہ ہونے بھی دے، لیکن اس کی خوشبو سے تم بہرامند ضرور ہو جاؤ گے۔ اور برے ہم نشیں کی صحبت اس لوہار کی مانند ہے جس کی ہمراہی اگر اس کی روشن کی ہوئی آگ سے نہ بھی جلائے، پھر بھی اس کی بدبو تمہارے اندر ضرور بس جائے گی۔ سامعین، حاملہ عورت کی دعائیں اس کے بچے کے مستقبل کے درخشاں ہونے میں کارگر اور مفید ثابت ہوتی ہیں۔ دعا و مناجات کا عمل خداوند کریم کی بارگاہ میں عبودیت و بندگی کا عظیم مصداق ہے۔ سورہ فرقان کی 77ویں آیت میں ارشاد الہی ہوتا ہے کہ آپ کہہ دیجئے کہ تمہاری دعائیں نہ ہوتیں تو میرا پروردگار تم پر نظر رحمت نہ کرتا۔ اس سلسلے میں ایک مؤثر ترین قرآنی دعا یہ ہے کہ قرآن کریم کے سورہ آل عمران کی 38ویں اور سورہ فرقان کی 74ویں آیت میں ارشاد ہوتا ہے، پروردگارا مجھے نسل پاکیزہ عطا فرما، صرف تو ہے جو میری دعا کو سننے والا ہے۔ پروردگارا ہمارے اہل و عیال کو ہماری آنکھوں کی روشنی کا باعث قرار دے اور ہمیں پرہیزگاروں کا پیشوا قرار دے۔ سامعین، یہی دعائیں والدین کے لیے صالح اولاد نصیب ہونے کا باعث بن سکتی ہیں۔